أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ومولانا محمدا عبده ورسوله أرسله إلى كافة الناس بشيرا ونذيرا وداعيا إلى الله بإذنه وسراجا منيرا صلى الله تعالى عليه وعلى آله وأصحابه وبارك وسلم تسليما كثيرا كثيرا. ایک حدیث چل رہی ہے اگلی دو مجلسوں سے، حضرت حسن رضی اللہ تعالیٰ عنہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے نواسے، حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کے بڑے صاحبزادے، وہ فرماتے ہیں کہ میں نے اپنے ماموں ہند ابن ابو حالہ، جو حضرت خدیجہ رضی اللہ تعالیٰ عنہ کے بیٹے، ان کے اگلے شوہر سے تھے، حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ کے باپ شریک بھائی ہوتے ہیں، ماں شریک بھائی ہوتے ہیں، اس معنی کر کے یہ ماموں ہوئے حضرت حسن رضی اللہ تعالیٰ عنہ. فرماتے ہیں کہ وہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کا حلیہ شریفہ، آپ کی سیرت اور صورت بیان کرنے کے بڑے ماہر اور اسپیشلسٹ تھے. میں نے ایک مرتبہ ان سے درخواست کی کہ نبی کریم صلی اللہ علیہ وسلم کا حلیہ شریفہ بیان کریں، تاکہ میں ان میں سے جن چیزوں کو اپنا سکتا ہوں، اختیار کر سکتا ہوں، اس کو اپنے اندر پیدا کرنے کی کوشش کروں. چنانچہ انہوں نے نبی کریم صلی اللہ علیہ وسلم کا حلیہ شریفہ بتلایا. وہ روایت پہلے باب میں، پھر اس کا کچھ حصہ اس کے بعد بھی گزر چکا ہے. حضرت حسن رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ اپنے ماموں سے یہ بات پوچھنے کے بعد ایک مدت تک میں نے اپنے بھائی حضرت حسین رضی اللہ تعالیٰ عنہ سے چھپائی. یہاں سوال پیدا ہو سکتا ہے کہ بھئی یہ تو علموں کی چیز تھی، چھپانا کیا معنی رکھتا ہے؟ بات دراصل یہ ہے کہ وہ اپنے بھائی کی طلب اور ان کے حصول علم کے جذبے کو دیکھنا چاہتے تھے کہ ان میں بھی شوق ہے یا نہیں. اس لیے کہ بغیر شوق کے کسی کو دیتے ہیں تو اس کی کوئی قدر ہوتی نہیں ہے. بہرحال اسی لیے انہوں نے کچھ مدت تک اس کو راز میں رکھا. پھر اس کے بعد جب ان کو مناسب معلوم ہوا تو انہوں نے اس کا تذکرہ کیا حضرت حسین رضی اللہ تعالیٰ عنہ کے سامنے. حضرت حسن فرماتے ہیں کہ جب میں نے تذکرہ کیا تو پتہ چلا کہ وہ تو مجھ سے بہت پہلے یہ ساری باتیں ماموں جان سے پوچھ چکے ہیں، گویا وہ تو مجھ سے آگے نکل گئے. اور اتنا ہی نہیں کہ انہوں نے یہ ساری باتیں ان سے پوچھی، بلکہ ہمارے ابا یعنی حضرت علی رضی اللہ تعالیٰ عنہ سے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے گھر میں تشریف لے جانے، اور گھر سے باہر آپ تشریف لاتے تھے تو آپ کی کیا مشغولیتیں، ایکٹیویٹی ہوتی تھی، اور آپ کی مجلس جہاں آپ تشریف فرما ہوتے تھے उसकी क्या कैफियत होती थी, वो सारी बातें भी वो हमारे अब्बा से पूछ चुके थे। चुनांचे उन्होंने वो सब चीज़ें हजरत हसन रज़ी अल्लाह ताला अन्हु को बतलाई। और फिर हजरत हसन अब अपने छोटे भाई के हवाले से इस चीज़ को बयान कर रहे हैं। चुनांचे हजरत हुसैन, तो वो दो चीज़ें आ गई। हुजूर घर में तशरीफ ले जाते थे तो आपकी क्या मशगूलियात होती थी, और जब आप बाहर तशरीफ लाते थे तो क्या मशगूली होती थी। अब तीसरी चीज़, काल हजरत हुसैन अपने भाई हजरत हसन रज़ी अल्लाह ताला अन्हुमा से फरमाते हैं, फसाल तो हुआ मजलिस, कि मैंने अपने अब्बा हजरत अली रज़ी अल्लाह ताला अन्हु से नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की मजलिस मुबारक के मुतालिक पूछा कि आप सल्लल्लाहु अलैहि वसल्लम की मजलिस की क्या कैफियत होती थी। फ़काल, तो उन्होंने बतलाया, आज उसी की तफसील है, कान रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ला यकूमु वला यजलिसु अला इल्ला अला ज़िक्र। पहली बात तो ये है कि नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम की आदत शरीफा ये थी कि जब कभी बैठते थे तो भी अल्लाह के ज़िक्र के साथ, और उठते थे तो भी अल्लाह के ज़िक्र के साथ। आपका बैठना और उठना हर वक्त अल्लाह के ज़िक्र के साथ होता था, गफलत के साथ। एक बात तो ये, गोया हमें भी इसका एहतमाम करना चाहिए। वैदन तहा इलाकों में जलसा ही स्वयं तही भी मजलिस, और आप अगर किसी जगह तशरीफ ले जाते और वहाँ पहले से मजलिस लगी हुई है, लोग बैठे हुए हैं, तो ऐसा नहीं कि लोगों को फलांग कर अंदर घुसकर आगे जाने की कोशिश करें, बल्कि जहाँ मजलिस ख़त्म होती है यानी जो आखिरी लोग बैठे हुए होते हैं वहीं जाकर आप बैठ जाते, गोया अंदर लोगों को फलांग कर घुस कर दूसरों को जहमत में डालने की कोशिश नहीं करते थे। वैजन तहा इलाकों में, जब आप किसी कौम के पास, किसी लोगों के पास तशरीफ ले जाते, जलस हई स्वयं तही भी मजलिस, तो जहाँ मजलिस ख़त्म हो रही होती थी, जैसे भी कोई नया आदमी आवे वहीं पीछे बैठ जाओ, यही आदाब में से आगे लोगों की गर्दाने फलान करके आना। वैसे अगर के अगर आगे जगह खाली रखी है बैठने वालों ने तो उसके लिए गुंजाइश है, तो बैठने वालों ने आगे जगह खाली रख कर गोया इसको अपनी गर्दाने फलांगने का मौका फराहम किया, जुर्म उनका है। अगर जगह न हो और गर्दन फलांग करके आए तो वो जुर्म है। हदीस में आता है जुमा के दिन जो आदमी बाद में आकर लोगों की गर्दनें फलांग कर आगे जाएगा, जगह नहीं है फिर भी ऐसा कर रहा है, तो कयामत के रोज़ उसको अल्लाह ताला जहन्नम के अंदर पुल बनाएंगे, लोग उसके ऊपर से गुजरेंगे। तो बहरहाल ये चीज़ आदाब मजलिस के ख़िलाफ़ है। खुद नबी करीम सल्लल्लाहु ताला अलैहि वसल्लम जो दुनिया को और इंसानियत को आदाब सिखलाने के लिए तशरीफ़ लाए हैं, मबूस किए गए हैं, भला वो इस अदब का कैसे लिहाज नहीं करेंगे। आप सल्लल्लाहु अलैहि वसल्लम की आदत शरीफा यही थी कि जब कहीं तशरीफ ले जाते थे, जहाँ मजलिस ख़त्म हो रही होती थी वहाँ बैठ जाते। ये बात और रही अदर शेख रहमतुल्लाह अलैह फरमाते कि जब आप वहाँ बैठ जाते थे लोग भी घूम कर आपकी तरफ मुतवज्जो हो जाते थे, वो आप ही जो है मजलिस के ये बन जाते थे। ऐसी शख्सियत जब आती है तो ऐसा ही होता है। ये दूसरी चीज़ है, ये लोगों के अदब की बात हुई। वयामरों में जाले, खुद भी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इसका अहतमाम करते थे कि कहीं जाना हो तो मजलिस जहाँ ख़त्म हो रही वहाँ बैठते, और लोगों को भी आप इसी की तालीम देते थे, हुक्म कि भाई कहीं जाओ तो हम फलांग करके अंदर घुसने की कोशिश मत करो, बल्कि आखिर में जहाँ जगह है वहाँ बैठ जाओ। योती कुल जोला साई ही बेरसी भी, आप अपने पास बैठने वालों खड़े बैठने वाले को बशाशत और बातचीत का उसका पूरा हक देते हैं। यानी कोई आदमी आपके पास आकर बैठे, पास आकर बैठने वाला अपने दिल में दो तमन्नाएं लेकर आता है। एक तो ये कि मैं जिसके पास जा रहा हूँ, जिस बड़ी शख्सियत के पास, वो जरा मोहब्बत से मेरे साथ पेश आ रहे, और कोई दरख्वास्त लेके, कोई बात लेके जा रहा हूँ तो वो मेरी बात को ध्यान से सुने। ये दो तमन्नाएं हर आने वाले के दिल में जब किसी बड़ी शख्सियत के पास जाता है तो हुआ करती है। तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम की आदत शरीफा ये थी, कोई भी जब आता तो उसको उसका पूरा हक, आप अपने पास बैठने वालों का पूरा हक बातचीत और बशाशत दोनों के एतबार से अदा करते थे। उससे बातचीत भी, कुछ कहना है, काम है, वो कहता, उसका काम निपटा दिया, उसको इतमिनान हो गया अपने घर की तरफ, और उसको इस्तकबाल, आने वाले खैरियत पूछ ली, आने वाले का हाल पूछ लिया, उसको बिठाया, ये बशाशत हो गई। तो हर एक का, कोई भी ऐसा मजलिस में आने वाला ऐसा नहीं होता था जिसके इस बशाशत और बातचीत के हक को हुजूर अदा न फरमाते। लाया से वो जलीस हो अन्नादन अक्रम वाले मिलो, आपके पास का हर बैठने वाला ये समझता था कि हुजूर मेरा सबसे ज्यादा इकराम फरमा रहे। ये भी आपका एक अजीब अंदाज, जो लोग आपके पास आकर बैठते थे हरेक से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम इस तरह पेश आते थे कि उसके दिल का यह एहसास होता था कि वो यूँ समझता था कि सबसे ज्यादा मेरा इकराम किया हुजूर ने। ये हुजूर सल्लल्लाहु अलैहि वसल्लम की खुसूसियत, ये कोई आसान काम नहीं है, खास करके ऐसा आदमी जिसके साथ पर सारी दुनिया आती हो, उसके लिए इन चीजों का निभाना। ये मन जाला सहू और फावज हूँ फी हाजती साबर हूँ हत्ता यकून हूँ मन सरे। कोई आदमी अपनी जरूरत लेकर आपकी खिदमत में आता, आपके पास बैठता, क्या अपनी जरूरत के सिलसिले में आपसे बातचीत और गुफ्तगू करता तो साबर हुजूर बड़े तहम्मुल सब्र और इत्मीनान के साथ उसके पास बैठे, वो जल्दबाजी नहीं, इत्मीनान से उसकी बात सुनते, वो जो अपनी बात कहना चाहता या जो हाजत लेकर के आता हुजूर उसकी तरफ ध्यान देते। हत्ता यकून हुवल मुनसर, यहाँ तक कि वो खुद अपनी बात पूरी करके जब जावे तब हुजूर उससे मुँह फेर दे, ना हुजूर मुँह फेरने में इब्तिदा नहीं करते। तो हत्ता यकून हुवल मुनसर, यहाँ तक कि वो खुद वहां से उठकर जावे। मन सालहु हाजतन लम यरुद्दहु इल्ला बिहा, और कोई आदमी अगर आपसे अपनी कोई हाजत तलब करता, कोई जरूरत लेकर आता कि अल्लाह के रसूल मेरी ये जरूरत है, तो आप उसकी जरूरत को पूरा फरमा दे। तो पहले भी मैंने बतला दिया था, आपकी आदत शरीफा थी किसी भी साहिल को, मांगने वाले को कभी रद्द नहीं करते थे। वो मा قال لا قط الا في تشهدي لولا التشهد لكان طلاع النوم, कि कलमे में ला इलाहा इल्लल्लाह में ला आता है, कि अगर उन्होंने अपनी जबान से कभी ला कहा ही नहीं, ना कहा ही नहीं, हाँ ये कलमा ना होता तो उनकी जबान पर ना का लफ्ज भी ना आता। यूँ तुम्हारा कहने का हासिल ये है कि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम हर एक हाजत को जो कोई आता तो क्या फरमाते थे, ये मन सालहु हाजतन लम यरुद्दहु इल्ला बिहा, उसकी वो हाजत पूरी फरमाते, और कभी उसको ये भी न होता दूसरों का हवाला किसी के पास भेज दिया, कभी यूं फरमाते तुम कर्ज ले लो बाद में अदा कर देंगे, औ बिमैसूरी मिन अल-क़ौम, और अगर आपके पास उस वक्त उसकी हाजत पूरा करने का कोई इंतजाम न होता तो नरम बात करके आप उसको रुखसत करते, नरमी के साथ बातचीत करते और फिर उसको रुखसत करते। गोया उसको ये बतलाते थे कि इस्लाम तो है नहीं, किसी दूसरे मौके पर आपकी जरूरत पूरी करेंगे। गोया सख्ती से कद वसान आस बस तुरू, आप सल्लल्लाहु अलैहि वसल्लम की खंदा पेशानी और आपकी खुश खुल्की, आपका हसमुख होना और आपका हुस्ने सुलू तमाम लोगों को आम था। कोई भी आवे हर एक के साथ आप सल्लल्लाहु अलैहि वसल्लम खंदा पेशानी से हंस कर पेश आते और अच्छे अखलाक से पेश आते। ऐसा नहीं कि खंदा पेशानी और हुस्ने खुल्क के मामले में कोई तफरीक करते हो, किसी के साथ तो किया किसी के साथ नहीं किया, नहीं। आपकी खंदा पेशानी और खुशखुल्की तमाम लोगों को आम थी, आपके पास आने वाला हर आदमी उससे बड़ा फायदा उठाता। फसारा लहु अबन वसारू इंदहु फिल हक सवार, गोया आप अपने पाकीजा और आला और उम्दा अखलाक की वजह से अपनी शफकत में उन सहाबा के और लोगों के हक में बाप की तरह थे। जैसे एक बाप का हाल होता है बेटे के ऊपर कैसे शफकत करता है, वही मामला आपका लोगों के साथ था। और हुकूक के मामले में लोग आपके नजदीक सब हुकूक के मामले यानी देने के मामले, कोई चीज देने की बात आती है हुकूक की, सबको यकसान, इन्हीं के बेटे को डबल दिया ने दूसरे को आधा दिया, ऐसा नहीं, सबको यकसान हुकूक के मामले। मजलिसुहु मजलिसु हिल्मी व इल्मी व हयाइन व सबरिन व अमानत, आप सल्लल्लाहु अलैहि वसल्लम की मजलिस बुर्दबारी की मजलिस होती, सहनशीलता जिसको गुजराती में कहते हैं, व इल्म और इल्म की मजलिस होती, व हयाइन और शर्म और हया की, और सब्र और तहम्मुल की, और अमानत। ये पांच चीजें बतलाई, हिल इल्म हया और शर्म सब्र और अमानत। आपकी मजलिस इन चीजों की मजलिस होती, क्या मतलब? दो मतलब हो सकते हैं। गोया आपकी मजलिस में जो बैठता था ये सारी चीजें उसको सीखने को मिलती थी, इल्मी बातें सीखने को मिलती थी, हिल्म और बुर्दबारी का सबक उसको मिलता था, हया और शर्म हासिल होती थी, सब्र और तहम्मुल वहां बैठकर सीखता था, अमानदारी उसके मिजाज में आती थी। गोया आपकी मजलिस में ये बारी चीजें सीखने को मिलती थी, एक मतलब तो ये। या आपकी मजलिस में इन सिफात का मुजाहरा होता था, यानी आप जब गुफ्तगू करते थे तो आपकी बातों से इल्म टपकता था। आपके साथ कोई आदमी नारवा सलूक करता तो आप सब्र और तहम्मुल से काम लेते थे। कोई मामला पेश आ गया ऐसा कि जिसकी वजह से शर्म करनी चाहिए तो आप वहां शर्म करते थे। जैसे कोई नामुनासिब मंजर एकदम आंख के सामने आ जाता है तो आदमी निगाहें नीची कर लेता है। गोया आपकी मजलिस में सारी खूबियों का जरूर होता था। तो ये दो मतलब हुए, आपकी मजलिस इन चीजों की यानी ये चीजें या तो वहां सीखने को मिलती थी या ये कि दोनों मतलब ले सकते, ये भी था और वो भी था। लातुर फौफी लस्वा, आपकी मजलिस में आवाजें बुलंद नहीं होती, शोर नहीं होता था। वला तूबनु फील हुलु, तू बनो अबना या बेनो ऐब लगाना तोहमत लगाना, आपकी मजलिस में लोगों की आबरू नहीं ली जाती थी, यानी आपकी मजलिस में कोई ऐसी बात जिससे किसी आदमी की आबरू और इज्जत के ऊपर धब्बा आवे कभी हो नहीं सकती, किसी को जरूरत नहीं थी कि ऐसी कोई बात उस मजलिस में करे। वह आपकी मजलिस में लोगों की आबरू उतारी नहीं जाती। वला तुम सा फलता तू नसा, यंसी का माना बयान करना, اور اگر مجلس میں کسی سے کوئی لغزش ہو جائے, بھول ہو جائے, تو اس کو شہرت نہیں دی جاتی تھی. یعنی آپ کی مجلس کے دوران کبھی ایسا ہوتا ہے کہ کوئی مجلس لگی ہوئی ہے اور اس مجلس لگی ہوئی مجلس کے درمیان شرکائے مجلس میں سے کسی سے کوئی ایسی بات صادر ہو جاتی ہے جو گویا اس کے لیے بے عزتی, کہیں ہوا نکل گئی جلدی زور سے, کیا ہوتا ہے, لوگ ہنستے ہیں, اس کی وجہ سے بے عزتی ہو وہ محسوس کرتا ہے. یا اور کوئی مطلب کہنے کا حاصل یہ ہے کہ کوئی بھی ایسی بات, کوئی لغزش, کوئی معاملہ کسی سے شرکائے مجلس میں سے کسی سے کوئی لغزش صادر ہوئی تو دیکھنے والے اس لغزش کو شہرت نہیں دیتے تھے, وہی دفن کر دیتے. مجلس سے اٹھنے کے بعد اس کا کوئی تذکرہ نہیں, کہتے ایسا ہوا, فلانے نے ایسا کیا. ہمارے یہاں تو وہ ابھی یہاں ایک منٹ نہیں ہوئی کہ واٹس ایپ انگلینڈ میں خبر پہنچ جائے, یہ نہیں ہوتا. متعالی سب نبی کریم صلی اللہ علیہ وسلم کے پاس کی نگاہوں میں حقوق کے معاملے میں سب کیسے تھے, برابر, کسی کو کسی پر ترجیح نہیں. یتعاطفون فیہ بالتقویٰ درجہ, اگر ایک دوسرے پر کسی کو فضیلت ہے تو تقویٰ کی وجہ سے, جو جتنا زیادہ اللہ تعالیٰ کی نافرمانی سے اپنے آپ کو بچانے والا ہو, جتنا زیادہ نیکی کی راہ پر قائم ہو, اسی مناسبت سے اس کا مقام اونچا سمجھا جاتا تھا. گویا وہاں پرائیورٹی جو ملتی تھی کائی کی وجہ سے, تقویٰ کی وجہ سے. متواضعین اور سب بیٹھنے والے, اس مجلس میں شریک ہونے والے, ہر ایک دوسرے کے ساتھ توازن سے, انکساری سے پیش آتا, کوئی کسی کے ساتھ بڑائی کا معاملہ, ہر ایک اپنے آپ کو چھوٹا بنا کر پیش کرتا تھا اپنے ہر ساتھی کے سامنے. یوقرون فیہ کبیر, اور آپ کی مجلس میں بڑی عمر والوں کی عزت کی جاتی تھی, ان کا ادب اور احترام کیا جاتا. ویرحمون فیہ صغیر, اور آپ کی مجلس میں چھوٹوں کے ساتھ شفقت اور محبت کا سلوک کیا جاتا. کوئی چھوٹا وہاں موجود ہے سب مجلس والے محبت سے پیش آتے, کوئی بڑا ہے تو سب ادب اور احترام سے اس کا یہ کہتے تھے. یار ویوسرون الحاجہ, اور حاجت مند کو ترجیح دیتے تھے. کوئی آدمی کوئی حاجت لے کر کے آیا تو مجلس والے اس کو آگے بڑھنے کا موقع دیتے تھے تاکہ وہ آ کے اپنی حاجت کیا کرے, یہ نہیں کہ بیچارہ انتظار میں پیچھے بیٹھا ہے, مجلس بھی ختم ہو گئی, لوگ منتشر ہو گئے, نہ اس کو اپنی بات کہنے کا موقع. نہیں, جو پہلے سے لوگ ہوتے تھے وہ بھی اس کی ضرورت دیکھ کر اپنے مقابلے بیا جاؤ کر بات, تمہاری بات کر دو, تاکہ وہ ترجیح دیتے تھے حاجت مند کو. ویا فضون الغریب, اور اجنبی مسافر کی خبر بھی نہیں کرتے. کوئی اجنبی آدمی آ گیا, باہر کا آ گیا, جو یہاں کے اس سے واقف نہیں ہے, تو اس کا خیال, اس کی خیر خبر رکھتے تھے, اس کو کوئی تکلیف نہ پہنچنے پائے. یہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی مجلس کا حال تھا. ہمیں بھی ان چیزوں کا, شیخ رحمۃ اللہ علیہ فرماتے ہیں کہ یہ باتیں جو اندر سے پڑھی گئی بتائی گئی, بار 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 ان کو دیکھو, لکھ لو, لکھ لو کاغذ پر, روزانہ اس کو مطالعہ کرو اور اس کو اپنے اندر پیدا کرنے کی کوشش کرو. یہی اصل حق ہے نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی محبت کا, عقیدت کا. آپ کی تواضع کا بیان چل رہا ہے, اسی سلسلے میں یہ عربی روایت آئی تھی, وہ روایت تب پوری ہو گئی. اب ایک اور روایت ہے, حدثنا محمد بن عبداللہ بن بزیل قال اخبرنا بشر المفضل قال اخبرنا سعید عن قتادہ عن انس بن مالک رضی اللہ تعالی عنہ قال قال رسول اللہ صلی اللہ علیہ وسلم لو اهدی الی قران لقبلت ولو دعيت عليه لأجبت. یہ روایت بھی حضور صلی اللہ علیہ وسلم کی تواضع اور انکساری کو بتلانے کے لیے لائے. حضرت انس رضی اللہ تعالیٰ عنہ فرماتے ہیں کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے ارشاد فرمایا کہ اگر مجھے پایا قرآن وہ جو کھر والا حصہ پائے والا حصہ ہے وہ ہدیے میں دیا جائے تو میں قبول کر لوں گا. ذرا اس کا مطلب سمجھنے سے پہلے ایک بات سمجھ لو کہ اس زمانے میں گوشت کو پکانے کے جو طریقے تھے, عام طور پر آگ وغیرہ کے اوپر یا گرم پتھر کے اوپر اس کو بھنا جاتا تھا. تو ظاہر ہے پایا کو آگ میں ڈالیں گے یا گرم پتھر پر ڈالیں گے تو پایا کا اندر کا جو یہ ہے وہ گلنے والا نہیں ہے, سمجھا کہ نہیں. تو اس زمانے کے اعتبار سے بکری کے یعنی حلال جانور کے جو اعضاء ہیں ان اعضاء میں کھانے کے معاملے میں سب سے گھٹیا چیز پائے سمجھے جاتے. کیا آج کل تو پائے اچھے سمجھے, جب سے کوکر آیا اور جب سے پائے گلنے لگے تو بھی بارہ کھڑی پر جا کر لوگ خوب کھاتے. یہ ابھی کی بات ہے. ایک زمانہ تھا کہ پایا پک سک کما حقو پکتا ہے نا, آپ آگ پر پکا کر دیکھ لیجیے. یہاں جو کوکر میں بھی ذرا بھی کچاس رہ گئی ہو تو کوئی ہاتھ نہیں لگاتا اس کو. تو اس زمانے میں تو گویا اس پائے کو گلانے کا کوئی ایسا اس زمانے کے اعتبار سے کوئی طریقہ اور تدبیر تھی نہیں. تو کھانے کی چیزوں میں یعنی جانور کے اعضاء میں سب سے گھٹیا یہ سمجھا جاتا تھا, کم درجے کا کیا پایا. اب حضور کیا فرماتے ہیں, مجھے اگر کوئی پایا آ کر کے دے گا ہدیے میں تو بھی میں قبول. وہ ایک کم درجے کی چیز, کم سے کم درجے کی چیز بھی اگر مجھے کوئی مجھے لا کر دے گا تو میں قبول کر لوں گا. یہ آپ کی تواضع کی بات ہے, ورنہ جس آدمی کے دل میں غرور ہو تکبر ہو کوئی ایسی چیز لے کر جائے گا تو لے کے مارے گا اس کے سر پہ. ہم کو ایسا سمجھا ہے یہ لے کر کے آئے اس کی خبر لے ڈالی. یہاں یہ کہیں صلاح سے فرماتے ہیں کوئی پایا لے کر کے آئے گا تو بھی ہدیہ دے گا میں کیا کر لوں گا, قبول کر لوں گا. ولو دعیت علیہ لاجبت, یہ تو گھر آ کر دے گیا ہدیہ پائے گا. کوئی آدمی اگر پائے کی میری دعوت کرے گا گھر پر تو پکتے ویسے ہی تھے جو بھی میں نے کہا وہ برابر نہیں, تو بھی میں اس کے گھر جاؤں گا اس کی دعوت قبول کروں گا. حالانکہ معلوم ہے کہ وہاں جا کر کیا ملنے والا ہے, یہ ملنے والا. گویا یہ بھی آپ کی تواضع اور انکساری کی بات کہ جس جہاں سے دعوت آ رہی ہے, پہلے بھی آیا تھا نا وہ بدبودار جو ہے وہ چربی اور یہ ملے تو وہاں بھی وہ گویا جو آدمی دعوت دے رہا ہے اس کے حال سے یہ اندازہ ہے کہ وہاں یہی ملنے والا ہے تو بھی آپ انکار نہیں فرماتے. یہ جو حدیث گویا نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کی تواضع اور انکساری کو ظاہر کرنے کے لیے انہوں نے پیش کی ہے. سبحانک اللہم وبحمدک وتبارک اسمک وتعالی جدک ولا الہ غیرک, اللهم صل وسلم وبارك على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد كما تحب وترضى بعدد ما تحب وترضى. ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار. اے اللہ تو ہمارے گناہوں کو معاف فرما, ہماری خطاؤں سے درگزر فرما, تیری مرضیات پر ہم کو زیادہ سے زیادہ چلا کر تیری نام ارضیات سے ہماری پورے پوری حفاظت فرما. نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے طریقوں اور سنتوں کو اپنی زندگی کے ہر شعبے میں جاری کرنے اور اپنانے کی. اے اللہ تو ہمیں توفیق و سعادت عطا فرما. اے اللہ شمائل مبارکہ کا یہ سلسلہ جو جاری ہے, اے اللہ حضور اکرم صلی اللہ علیہ وسلم کے بابرکت خصائل میں سے اے اللہ جتنے کی بھی ہم سے نقل اتر سکتی ہے, اے اللہ اس کی ہمیں توفیق عطا فرما. اے اللہ اس کی قدر, اس کی محبت, اس کا عشق ہمارے دلوں کے اندر ڈال دے. غیروں کے طریقوں کی نفرت ہمارے دلوں کے اندر بھر دے. اے اللہ ہم سب سے راضی ہو جا, اپنی رضا مندی والے کام کروا لے, تمام رضائل سے ہم کو پاک اور صاف فرما کر محاسن اخلاق سے مزین فرما. ہمیں, ہمارے اہل و عیال اور تمام متعلقین کو اے اللہ صحت, قوت, عافیت, سلامتی, دنیا آخرت کی بلائیوں سے مالا مال فرما. ہماری تمام ضرورتوں کی اے اللہ تو اپنے خزانے غیب سے کفالت فرما. ہمیں کسی کا محتاج اور دستنگر نہ بنا. ہماری روزیوں میں برکت اور وسعت عطا فرما. ہماری اولادوں کو عقائد حقہ, علوم نافعہ, اعمال صالحہ اور اخلاق فاضلہ سے آراستہ فرما. برے اخلاق, برے کردار, برے عادات و اطوار, بری صحبتوں, برے ماحول کے برے اثرات اور برے لوگوں کی بری عادتوں کا نشانہ بننے سے اے اللہ ان کی پوری پوری حفاظت فرما. اپنی شان ربوبیت سے اے اللہ تو ان کی تربیت فرما کر ان کو ہماری آنکھوں کی ٹھنڈک, ہمارے دلوں کا سرور اور ہمارے لیے صدقہ جاریہ بنا. ہمیں, ہمارے اہل و عیال اور تمام ماتحتوں کو اے اللہ نماز کا قائم کرنے والا بنا دے. نماز کا عشق اور محبت ہمارے دلوں کے اندر ڈال دے. نماز کو ہماری آنکھوں کی ٹھنڈک بنا. نماز کا خشوع و خضوع ہمیں عطا فرما. نماز کے انوار و برکات سے ہماری زندگیوں اور ہمارے گھروں کو اے اللہ منور اور معمور فرما. عبادات کا اہتمام نصیب فرما. معاملات کی درستگی عطا فرما. معاشرت کا حسن عطا فرما. آپسی حقوق کی ادائیگی کا اہتمام نصیب فرما. آپس کی حق تلفیوں سے ہماری پورے پوری حفاظت فرما. مختلف حیثیتوں سے اے اللہ جو ذمہ داریاں, فرائض منصبی تو نے ہم پر لازم کر رکھے ہیں, پوری امانت و دیانت کے ساتھ ان کو ادا کرنے کی توفیق و سعادت عطا فرما. اے اللہ ہمیں اپنی کمیوں, اپنی کوتاہیوں, اپنے قصور, اپنے عیوب و ذنوب, اپنے اے اللہ اپنے نقائص کا ادراک اور احساس عطا فرما کر اس کی اصلاح کی توفیق عطا فرما. اے اللہ ایمان کی سلامتی کے ساتھ دنیا سے جانا نصیب فرما. ایسی حالت میں موت آوے کہ ہمارے دل ایمان کے نور سے منور ہوں, زبان پر کلمہ طیبہ جاری ہو, تو ہم سے راضی ہو, ہم تجھ سے راضی ہوں, تیرے اور تیرے بندوں کے حقوق میں سے کوئی حق ہم پر واجب الادا باقی نہ رہ گیا ہو. اے اللہ ایسی حالت میں موت عطا فرما. قبر کے عذاب سے حفاظت فرما. محشر کی ہولناکیوں سے حفاظت فرما. اس دن کی رسوائی سے بچا لے. اس دن اپنے عرش عظیم کا سایہ نصیب فرما. اپنے حبیب پاک صلی اللہ علیہ وسلم کے مبارک ہاتھوں حوض کوثر کا جام نصیب فرما. حضور پاک صلی اللہ علیہ وسلم کی شفاعت مرحمت فرما. نیکیوں کے پلڑے کو جھکا دے. اے اللہ داہنے ہاتھ میں نامہ اعمال نصیب فرما. پل صراط پر سے عافیت کے ساتھ گزار کر جہنم کے عذاب سے پورے پوری حفاظت فرما کر جنت کے اندر دخول اولین نصیب فرما. اے اللہ ہمارے بیماروں کو صحت کاملہ عاجلہ مستقرہ عطا فرما. مقروضوں کے قرضوں کی ادائیگی کی شکلیں پیدا فرما. پریشان حالوں کی پریشانیوں کو دور فرما. حاجت مندوں کی حاجتیں پوری فرما. قید و بند میں محبوسوں کو رہائی نصیب فرما، مقدمات میں ماخوذوں کو بری فرما، جو جس مصیبت میں گرفتار ہے اے اللہ اس سے نجات عطا فرما، بے گھروں کو گھر عطا فرما، بے سہاراؤں کو سہارا عطا فرما، بے روزگاروں کو روزگار عطا فرما، بے اولادوں کو اولاد عطا فرما، جن کی اولادیں نافرمان ہیں اے اللہ تو ان کی اولادوں کو تیرا اور ان کے ماں باپ کا مطیع و فرما بردار بنا کر ماں باپ کی آنکھیں ٹھنڈی فرما، جن کی اولادیں شادی کی عمروں کو پہنچ چکی ہیں صالح جوڑ عطا فرما کر نکاح کی صورتیں پیدا فرما، اے اللہ جن کی ازدواجی زندگیاں تلخی کا شکار ہیں ان کو ازدواجی زندگی کی خوشگواریاں عطا فرما، حضور پاک صلی اللہ علیہ وسلم کا امتی جہاں کہیں بھی ہو اے اللہ اس کی ایمان و اسلام کی، جان و مال کی، عزت و آبرو کی، اہل و عیال کی، تجارت و زراعت و کاروبار کی، ہر چیز کی پورے پوری حفاظت فرما، پورے عالم میں امت مسلمہ جہاں کہیں مظلومیت کا شکار ہے اے اللہ اس کی بھرپور نصرت فرما، ظالم کے ہاتھ کو ظلم سے روک دے، اہل حق کو اے اللہ غلبہ اور اقتدار عطا فرما، اے اللہ اسلام اور اہل اسلام سے متعلق جو غلط مہمیاں پھیلائی جا رہی ہیں لوگوں کے قلوب کو اے اللہ ان کی طرف سے متنفر کرنے کے لیے جو تدبیریں کی جا رہی ہیں دشمنوں کی ان سازشوں کو ناکام کر دے، اپنے فضل کا معاملہ فرما، یہود و نصارہ اور ہنود کی سازشوں سے اسلام اور اہل اسلام کی پوری پوری حفاظت فرما، اے اللہ اس ملک میں اے اللہ امن و امان کی فضائیں قائم فرما، یہاں بسنے والی قوموں میں آپس میں رواداری اور حسن سلوک اور اے اللہ ایک دوسرے کے حقوق کی ادائیگی کا اہتمام پیدا فرما، اے اللہ اپنے فضل کا معاملہ فرما، اے اللہ دشمنان اسلام تحریکوں کو اپنے ایجنڈوں کو آگے بڑھانے کا موقع نہ دے، ہر مسلمان کے ایمان کی پوری پوری حفاظت فرما، اے اللہ اس کے لیے ہمیں بھی اپنی صلاحیتوں اور محنتوں کو استعمال کرنے اور بروئے کار لانے کی توفیق اور سعادت عطا فرما، آج تک اس ملک میں اے اللہ تمام شاعر اسلامیہ کی حفاظت ہوئی، اے اللہ مدارس، مکاتب، مساجد، خانقاہیں اور دعوت و تبلیغ کے سلسلے بلا روک ٹوک چلتے رہے، اے اللہ ان سلسلوں کو آئندہ بھی اے اللہ پوری قوت کے ساتھ، اخلاص کے ساتھ، اے اللہ مزید ترقیوں کے ساتھ آگے بڑھا، اس ملک کے رہنے والے ہر ہر فرد کو اے اللہ ہدایت کی دولت سے مالا مال فرما، اے اللہ ہر ایک کو اے اللہ ایمان کی دولت سے مالا مال فرما، ایمان و اسلام کی ہوائیں چلا دے، ہر فرد بشر کو ہدایت کی دولت سے مالا مال فرما، اے اللہ تیرے حبیب پاک صلی اللہ تعالیٰ علیہ وسلم نے جتنی خیر اور بلائی تجھ سے مانگی ہمیں اور پوری امت کو عطا فرما، جن شرور و برائیوں سے پناہ چاہی اس سے ہماری اور پوری امت کی حفاظت فرما، اے اللہ اس مجلس میں شریک تیرے تمام بندوں اور بندیوں کی جائز اور نیک مرادیں پوری فرما، ربنا تقبل منا انک انت السمیع العلیم وتب علینا انک انت التواب الرحیم، صلی اللہ تعالی علی خیر خلقہ سیدنا و مولانا محمد و آلہ و صحابہ اجمعین برحمتک۔